आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै अछामको रेडियो अछामबाट पनि एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। दसैँ तिहार लगत्तै सुदूरपश्चिममा भएको इन्धन अभावको असर, राष्ट्रिय गौरवका आयोजनामा पनि अधिकांश आयोजनाको इन्धन मौज्दा त सकिँदै 1,00,000 लिटर माग गरिएको रानी जमरालाई 12,000 लिटर मात्रै आपूर्ति। सधैँ निर्माण व्यवसायीलाई दोष दिएर पन्छिने सरकारी संयन्त्रद्वारा चालु आर्थिक वर्षका विकास योजनाहरूको इस्टिमेटमा ढिलाइ, कतिपय योजना छनौट गर्न नै बाँकी, निर्माण व्यवसायी टेन्डरको पर्खाइमा। अछामको तिमिलसेन गाविसमा छाउपडी गोठमा सुतेकी 21 वर्षीय किशोरीको मृत्यु, दिनभरि काम गरेर सुतेकी युवतीको मृत्यु रहस्यमय भएको प्रहरीको दावी। र सुदूरपश्चिम 11 धनगढीमा भएको फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको च्याम्पियन आयोजक फारवेस्ट पशुपति युवा क्लब 3-2 पराजित।
ओहो दाइ, कता हिँड्नु भएको? हतार हतारमा
पसलका लागि डिजिटल काटा किन्नु पर्ने, म त पलिया जान लागेको।
ए हो र दाई, नेपाल सरकार गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीबाट प्रमाणित भएका डिजिटल तराजु, टेबल तराजु, बिम स्केल, ढक लिटर मिटरहरू सुपथ मूल्यमा 1 वर्ष फिर्ता ग्यारेन्टी र 3 वर्ष वारेन्टीका साथ पाइन्छ। भोलि बिग्रियो भने पनि प्राविधिकहरूले घरमै गएर मर्मत गरिदिन्छन्।
ए हो र भाइ, मलाई त त्यसो केही थाहै थिएन। अब 2-4 रुपियाँको मुख पनि के हेर्नु, भोलि नापतौल अनुगमन भयो भने पनि कारबाहीबाट ढुक्कले बचिने भयो। ठेगाना कहाँ हो भन न? ठेगाना
सबैले सुन्नुस्,
BNS ट्रेडलिङ, धनगढी चौराहा, गोदावरी रोड, एनआईसी एसिया बैंक अगाडि।
प्रुफ राइटर विनोद सुवेदी,
091-4164437, 98-11-6697-37 र 98-5505-65-058।
कोरियन र जापानीज भाषा पढ्न चाहने सम्पूर्ण इच्छुक महानुभावहरूलाई खुसीको खबर। यही मङ्सिर 1 गतेबाट कोरियन र जापानीज भाषाका कक्षाहरू सञ्चालन हुँदैछन्।
हाम्रा विशेषताहरू, लामो समय कोरिया र जापानमा बसेर आउनुभएका शिक्षकहरूद्वारा अध्यापन गराइने, विगत 3 वर्षदेखि कोरियन भाषा अध्यापन गराइरहनु भएका शिक्षकहरूद्वारा अध्यापन गराइने, अप्रेल इन्टेकको लागि जापानीज भाषाको कक्षा पनि सञ्चालन भइरहेको, स्टुडेन्ट भिसामा जापान अप्लाई गर्ने विद्यार्थीहरूका लागि निशुल्क कक्षा सञ्चालन भइरहेको छ।
सम्पर्क टोकियो जापानीज ल्याङ्ग्वेज एकाडेमी, कैलाली पुल, धनगढी, 091-526-657 र 98-484-39-263।
अब खबर विस्तारमा। सुदूरपश्चिममा इन्धनको अभाव भएसँगै विकास निर्माणका कामहरू पनि प्रभावित हुन थालेका छन्। सुदूरपश्चिममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू, कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजना, दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना, विभिन्न सडकहरू, पुल पुलिसाहरूको काम प्रभावित हुन थालेको हो। राष्ट्रिय गौरवका आयोजनाहरूको काम बन्द नभए पनि उनीहरूले नियमानुसार मौज्दात राख्नुपर्ने इन्धन नपाएको बताएका छन्। रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पनि 1,00,000 लिटर डिजेल माग गरेकोमा बिहिबार 12,000 लिटर मात्रै आपूर्ति गरिएको छ। राष्ट्रिय गौरवको रानी जमरा सिँचाइ आयोजनाले केही दिन इन्धनको अभाव यस्तै रह्यो भने आयोजनाको काम प्रभावित हुने बताएको छ। यस्तै विभिन्न सडकहरू, पुल पुलेसा निर्माण गरिरहेका निर्माण व्यवसायीहरूका कामहरू पनि इन्धन अभावले प्रभावित भएका छन्। दसैँ तिहारपछि निर्माणको गति लिने बेलामा इन्धन अभावले झन समस्या भएको निर्माण व्यवसायीहरूले गुनासो गरेका छन्। सुनौ सहकर्मी शिवराज भट्टको रिपोर्ट।
दसैँ लगत्तै सुदूरपश्चिममा मात्र देखिएको इन्धन अभावका कारण विकास निर्माणका आयोजनाहरू पनि प्रभावित हुने भएका छन्। राष्ट्रिय गौरवका आयोजनादेखि पुल पुलेसा सडक कालोपत्रे जस्ता कामहरू इन्धन अभावका कारण प्रभावित भइरहेका हुन्। कैलालीको चिसापानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण काम पनि इन्धनको अभाव यस्तै रह्यो भने प्रभावित हुने देखिएको छ। रानीजमरा कुलरिया सिँचाइ आयोजनाको मौज्दा डिजेल सकिएको छ। केही दिन अघि रानीजमराका निर्माण व्यवसायीले आयल निगमलाई 1,00,000 लिटर डिजल माग गरेकोमा बिहिबार 12,000 लिटर मात्रै आपूर्ति गरिएको छ। इन्धन यसै अनुपातमा अभाव हुँदै गयो भने आयोजनाको काम प्रभावित हुने बताउँदै रानीजमरा कुलरिया सिंचाई आयोजनाका प्रमुख सुशील चन्द्र आचार्य,
अहिले मागेको परिमाणमा नपाए पनि थोरै परिमाणमा हाम्रो निर्माण व्यवसायले तेल पाइरहेछन् र साइड मुभमेन्ट अहिलेसम्म त असर परेको छैन, तर पछि अब इमर्जेन्सी पर्ला त्यसलाई भनेर अलिकति स्टकमा राख्न खोजेको थियो निर्माण व्यवसायीहरूले। जस्तै एकजनाले 1,00,000 लिटर मागेकोमा 12,000 लिटर मात्र पाएछ भनेर जानकारी आएको थियो। तर इन्धन सरसलो तरिकाले नपाउने समस्या लम्बियो भने त
दार्चुलामा निर्माण भइरहेको चमेलिया जलविद्युत आयोजनामा पनि डिजलको स्टक 60,000 लिटर मात्रै रहेको छ। चमेलियाका निर्माण व्यवसायीहरूले यो केही दिनका लागि चल्ने प्रतिक्रिया दिएका छन्। तर डिजलको अभाव लम्बियो भने बल्ल तल्ल सुरु भएको चमेलियाको काम प्रभावित हुनेमा आयोजनाका कर्मचारी चिन्तित छन्। कैलालीका निर्माण व्यवसायीहरूले पनि डिजल अभावले निर्माण काम प्रभावित हुन थालेको प्रतिक्रिया दिएका छन्। पुलपुलेसा सडक कालोफते सहितका विभिन्न विकास निर्माणमा इन्धनको असहजताले काम प्रभावित हुन थालेको बताउँदै निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठी,
पुलहरू बनाउनलाई हाम्रो डेप्थमा गइराखेका पुलहरू जस्तै 3-4 मिटर डेप्थमा गइराखेका अवस्थामा त्यो डिजल नपाउँदाखेरि त्यो फेरि भत्केर फेरि पुनः त्यसमा स्काइबेटर ल्याउनु पर्ने, पुनः लेबर लगाउनु पर्ने, त्यो कहिलेकाहीँ त मान्छे नै पुरिएको अवस्था छ। यो देशले वास्तवमै सोच्नुपर्ने कुरा के छ भने डिजल क्राइसिस गर्नै नहुने चिज हो। यसले विभिन्न ठाउँमा पुल पुलेसादेखि लिएर बाटोघाटोदेखि लिएर सबैलाई अवरोध पुर्याएको छ।
कैलालीमा आयल निगमको डिपो भएकाले सुदूरपश्चिमका पहाडी जिल्लामा निर्माण कामहरू गरिरहेका निर्माण व्यवसायीहरूले कैलाली शाखालाई इन्धनका बारेमा पटक पटक फोन गरिरहेका छन्। यस वर्षदेखि निर्माण सुरु भएको विकास निर्माणको कामको पुसम्ममा कम्तीमा पनि 25% प्रगति हुनुपर्छ, तर इन्धन अभावले त्यो प्रतिशत पनि नपुग्ने र यस वर्ष पनि गत वर्षको जस्तै बजेट फिर जाने सम्भावना देखाउँदै फेरि निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठी,
तिहारको लगत्तै निर्माण कार्य सुरु गर्नलाई सबै सम्पूर्ण निर्माण व्यवसायहरू आफ्नो आफ्नो फिल्डमा गइसकेको अवस्थामा डिजल नपाएर सबै क्राइसिसमा हामी कहाँ प्रत्येक जिल्लाबाट फोन पनि आइरहेछ, प्रत्येक निर्माण व्यवसायले हामीले फोन गरिरहेछ, निर्माण अगाडि बढेकै छैन र अब यो निर्माण अगाडि नबढ्नुको कारणले गर्दाखेरि देशको बजेट पनि फ्रिज हुने अवस्था 100% छ। किनभने यो 2 महिनामा यहाँदेखि पौषसम्ममा हाम्रो 25% निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो, यसमा चाहिँ हाम्रो 5% पनि सम्पन्न नहुने अवस्था देखिसक्यो यो डिजलले।
सुदूरपश्चिममा ट्याङ्करको अभावले इन्धनको आपूर्ति सहज हुन नसकेको कुरा सम्बन्धित निकाय सबैलाई थाहा छ, तर ट्याङ्कर व्यवसायी संघले लगाएको सिन्डिकेट तोड्न भने कसैले सकिरहेका छैनन्। दिनेश एफएमका लागि राज भट्ट, धनगढी।
असमको तिमिलसेन गाविस वडा नम्बर 7 एक किशोरीको छाउपडी गोठमै मृत्यु भएको छ। छाउपडी गोठमा सुतेकी 21 वर्षकी डम्बरा उपाध्यायको गैराति मृत्यु भएको स्थानीयले बताएका छन्। महिनावारी भएको चौथौँ दिनको रात उनी एक्लै छाउपडी गोठमा सुतेकी थिइन्। छाउपडी गोठमा महिनावारी भएर चार रात बिताएपछि पाँचौँ दिन घर फर्काइन्छ। शुक्रबार दिनभरि घाँस काट्ने तथा गाईवस्तुको गोबर मल बोक्ने काम गरेकी उनी राति 8 बजे खाना खाएर सुतेकी थिइन्। आज बिहान अबेरसम्म नउठेपछि घरका केटाकेटीलाई बोलाउन पठाउँदा ढोका नखुलेपछि परिवारका अन्य सदस्य गएर हेर्दा उनी मृत अवस्थामा फेला परेकी मृतकका जेठाजु तीर्थराज उपाध्यायले बताउनुभयो। डमराका श्रीमान एगिराज उपाध्याय कामका लागि केही दिन अघि मात्र भारत गएका छन्। परिवारले माइतीपक्ष तथा प्रहरीलाई खबर गरेको बताएका छन्। घोप्टेर सुतेको अवस्थामा डमराको मुखबाट रगत देखिएको प्रहरीले जनाएको छ। दिनभरि काम गरेर सुतेकी डमराको मृत्यु रहस्यमय भएको पनि प्रहरीले जनाएको छ। सबै निर्माण व्यवसायको कमजोरी देखाएर विकास निर्माणमा ढिलाइ भएको भन्दै उम्किन खोज्ने सरकारी संयन्त्रले 1.5 महिना अघि बजेट आए पनि विगतको भन्दा कुनै प्रगति देखाउन नसकेको निर्माण व्यवसायहरूले आरोप लगाएका छन्। व्यवसाय संघ कैलालीको साधारण सभामा सहभागी हुन आज धनगढी आएका निर्माण व्यवसायीहरूले यस्तो बताएका हुन्। विगतको भन्दा 3-4 महिना अघि नै विकासका योजनाको खर्चको अख्तियारी आए पनि अझै योजना छनौट र इस्टिमेटका काम समेत हुन नसकेको निर्माण व्यवसायको आरोप छ। बजेटको अख्तियारी प्राप्त भए पनि विकासीय अड्डाहरूले डिजाइन इस्टिमेट तयार नगरेकाले ढिलाइ भइरहेको उनीहरूको दावी थियो। बजेट खर्चको अख्तियारी आउने बित्तिकै बोलपत्रमा जाने र त्यसपछि ठेक्का गरिने प्रावधान भइए पनि अधिकांश योजनाहरूको खर्चको अख्तियारी आउँदा पनि योजना छनौट नै योजना स्वीकृत डिजाइन इस्टिमेट जस्ता कामहरू नै भएका छैनन्। निर्माण व्यवसायीहरूले यसपालि पनि समयमै टेन्डर आह्वान गर्न नसकेमा कर्मचारी संयन्त्रले निर्माण व्यवसायले दोष दिन नमिल्ने पनि बताएका छन्। सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
कहिले बजेटको अख्तियारीमा ढिलाइ त कहिले निर्माण व्यवसायको कमजोरीका कारण विकास निर्माणमा ढिलाइ भएको भन्दै पञ्चिने विकासे अड्डाहरू अहिले आफ्नै कमजोरी लुकाइरहेका हुन्। यसपालि विगतको भन्दा सरकारले डेढ महिना पहिले बजेट ल्यायो, सोही अनुसार धेरै योजनाको अख्तियारी पनि बधौमै प्राप्त भइसकेको छ। तर योजना छनौट र छनौट भएका योजनाको डिजाइन इस्टिमेट तयार पार्न सरकारी संयन्त्र गम्भीर नदेखिएपछि आर्थिक वर्षको चार महिना बितिसक्दा पनि निर्माण सुरु हुने छाँटकाट दिएको छैन। एकजना निर्माण व्यवसायी टेक बहादुर सेटी,
उहाँहरूले ड्रइङ डिजाइनहरू इस्टिमेट गर्ने कुराहरू र एउटा कार्यालयले मात्र पनि नगरेर र यहाँ जिल्लाकै धेरै कार्यालय राजनीतिक दलहरू बसेर पनि यो सरसल्लाह गरेर मात्रै योजनाहरू छुट्याउने प्रक्रियाले गर्दा पनि केही ढिलाइ भएको छ। शहरी विकासमा आएको बजेट कार्यालय प्रमुखहरू पटक पटक थरुवा हुनुको कारण यो यसमा चाहिँ प्रमुख लक्ष्य छ। तर्जुमा इस्टिमेट गर्न, टेन्डर आह्वान गर्न, टेन्डर स्वीकृत गर्न प्रक्रियाहरू चाहिँ पक्कै ढिलो भएको।
अहिले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीलाई मात्रै झन्डै 3.5 अर्बको विकास बजेटको अख्तियार आएको छ। तर धेरै योजना छनौट नै भएका छैनन्। छनौट भएका योजनाको पनि डिजाइन इस्टिमेट तयार नगरिँदा टेन्डर खोल्ने प्रक्रिया नै सुरु भएको छैन। आर्थिक वर्षको अन्तिममा मात्रै सरकारी निकाय तात्ने गरेका कारण अहिले निर्माण व्यवसायी पनि फुर्सदिला देखिएका छन्। निर्माण व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष किशोर ठकुराठी,
योजनाहरू छनौट गर्दा, इस्टिमेट गर्दा, डिजाइन गर्दा, स्वीकृत गराउन नै ढिलो भएको हुनाले अहिले मुक्सिर लाग्दा कुनै पनि कार्यालयको बोलपत्र आउनु भएको छैन। धनगढीको शहरी विकासमा कैलाली र कञ्चनपुरको शहरी विकासको लागि 50-50 करोड रुपियाँ बजेट विनियोजन भएको थियो, योजना नै छनौट गरेर दिएको छैन, दक्ष प्राविधिक नै छैन, लगत इस्टिमेट योजना छनौट नै भएको छैन। नगरपालिकाले छनौट गरेर त्यसपछि लगत इस्टिमेट तयार गरेर टेन्डर आह्वान गरेर काम गरिन्जेल उही अछाड लागिहाल्छ। कहिले बन्द हुन्छ, कहिले नाकाबन्दी छ, कहिले तेलको अभाव छ, कहिले मेटेरियलको अभावले गर्दाखेरि काम नै गुणस्तर नहुने।
धनगढी र महेन्द्रनगरलाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले सरकारले 50-50 करोडको सघन शहरी विकास कार्यक्रम ल्याएको छ। कार्यक्रमको घोषणा भएको 6 महिना बितिसक्दा पनि अहिलेसम्म योजना छनौट हुन नै बाँकी छ। अब योजना छनौट, डिजाइन इस्टिमेटका लागि परामर्शदाताको नियुक्ति, त्यसपछि डिजाइन इस्टिमेट, टेन्डरका लागि 35 दिने सूचना, ठेक्का सम्झौता लगायतका प्रक्रिया पूरा गर्दा वैशाख जेठ आइहाल्छ। अन्य विकासका कार्यक्रमको अवस्था पनि यस्तै भएकाले यस आर्थिक वर्षमा पनि ठूलो विकास बजेट फ्रिज जाने सम्भावना रहेको बताउँदै अर्का निर्माण व्यवसायी यज्ञराज उपाध्याय,
शहरी विकास डिभिजन कार्यालयसँग उहाँहरूले इस्टिमेट पनि गर्न सक्नु भएको छैन र प्रोजेक्टको पहिचान नगरपालिकाले पेश गरेका प्रोजेक्ट अझै उहाँले पहिचान गरी सम्बन्धित निकायमा पठाउनु पर्ने काम पनि उहाँहरूले केपछि रोकेर राख्नु भएको छ। सुदूरपश्चिमको मुहार फेर्ने गरी आएको यत्रो बजेटलाई प्राविधिक कमीका कारणले गर्दा आएको बजेटलाई फ्रिज फाल्नु भनेको हामीलाई अझै केपछि 20 वर्ष पछाडि धकेल्नु जस्तो हामीलाई लाग्छ।
कैलालीमा मात्रै कोल्ड स्टोर, क्षेत्रीय आयुर्वेदिक औषधालय, सिटी हल, फोहोर प्रशोधन केन्द्र लगायतका योजनाहरूमा यस वर्ष 3.5 अर्ब भन्दा बढी रकम विनियोजन भएको छ। फागुन चैतपछि मात्रै योजना सम्झौताका लागि जुट्ने सरकारी निकायको पुरानै कार्यशैली यस वर्ष पनि दोहोरिने देखिएको छ। निर्माण व्यवसाय संघ कैलालीका सचिव ओम पाठक,
त्यसको चाँजा माझा मिलाउँदै जाँदा समय गएको थाहा हुँदैन। डिजाइन नक्साहरू अफिसका जो जुनसुकै आउने अफिसमा डिजाइनहरू पनि म कहाँ जाने, यहाँ रहने कि नरहने, एउटा कार्यालयमा 2 महिनामै जाने, कसैले त 6 महिना पनि बस्न नपाउने र मेरो दायित्व भन्ने कुरो नेपाल सरकारका कर्मचारी मैले चाहिँ नेपालीको जनताबाट खाएको माना मैले उपयोग गर्नुपर्छ भन्ने उहाँहरू सोच नभएको कारणले यसलाई कसरी सहज वातावरण बनाउन सकिन्छ जरुरी छ।
दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
यस्तै निर्माण व्यवसाय संघ कैलालीको 23 औं साधारण सभा आज धनगढीमा सम्पन्न भएको छ। नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष पिम्बहादुर साउदको प्रमुख आतिथ्य तामा र निर्माण व्यवसाय संघ कैलालीका अध्यक्ष प्रकाश सेठीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। यसअघि उद्घाटन सत्रमा बोल्दै निर्माण व्यवसायीहरूले आफ्नो हक र अधिकारका लागि एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन्। निर्माण व्यवसायीहरू एक नहुँदासम्म निर्माण व्यवसायहरूका हक र अधिकार सुनिश्चित नहुने भएकाले सबै एकजुट हुनु आवश्यक रहेको महासंघका केन्द्रीय उपाध्यक्ष पिम्बहादुर साउदले बताउनुभयो। यस्तै साधारण मा विभिन्न क्षेत्रबाट अतुलनीय योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ। सम्मान पाउनेमा मदन पुरस्कार विजेता रामलाल जोशी, 19 वर्ष मुनिका क्रिकेट कप्तान राजु रिजाल र गत वर्ष एसएलसीमा जिल्लामै उत्कृष्ट नतिजा ल्याएकाहरूलाई नगद 5,000 सहित दोस्रोला उडाएर सम्मान गरिएको छ। आजको खबरमा अब एकैछिन ब्रेकको पालो।
हेलो साथी, कता कता, एकैछिन रोकौँ त यता।
के भयो? मलाई हतार छ, जाने भए चाँडो बस।
साथी म जाने होइन क्या, तिमीले लगाएको जुत्ता चाहिँ साह्रो मन पर्यो, त्यही भएर रोके।
जुत्ता मन परेको ला, बस सिधै पुर्याइदिन्छु।
होइन कहाँ,
धनगढीकै नम्बर 1 सस्तो अनि भरपर्दो नयाँ मोडलका आधुनिक डिजाइनका जुत्ता पाउने एकमात्र स्थान आर सुज उद्योग, धनगढी बस पार्क प्रवेशद्वार। सम्पर्क फोन नम्बर 98046-13491, 98048-4091। हाम्रो अर्को शाखा रातोपुलमा पनि छ।
दलित अभिभावकहरूलाई बालबालिका जन्मदर्ता प्रोत्साहन भत्ता बुझ्न आउने सम्बन्धी धनगढी उपमहानगरपालिका कार्यालय धनगढी कैलालीको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषय सन्दर्भमा चालू आर्थिक वर्ष 2073-74 को श्रावण 1 गतेदेखि लागू हुने गरी जन्म भएको मितिले 35 दिनभित्र बालबालिकाको जन्म दर्ता गर्ने दलित अभिभावकलाई प्रति बालबालिका जन्म दर्ता प्रोत्साहन भत्ता ₹1,000 उपलब्ध हुने व्यवस्था भएकाले त्यस्ता अभिभावकहरूले आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बालबालिकाको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पेश गरी जन्म दर्ता प्रोत्साहन भत्ता बुझ्न हुन सम्बन्धी सबै दलित अभिभावकहरूको लागि यो सूचना प्रसारित गरिएको छ। साथै पोषण भत्ता परिचय पत्र प्राप्त गरिसकेका 5 वर्ष मुनिका बालबालिकाको हकमा महाकाली विकास बैंक धनगढी शाखामा खाता खोली प्रथम किस्ता पोषण भत्ता रकम बुझ्न हुन समेत अनुरोध छ। धनगढी उपमहानगरपालिका कार्यालय धनगढी कैलाली।
प्रिया, यति बिहानै कता?
शुभश्रीमा।
ल, अहिले पनि कता?
त्यही शुभश्रीमा।
ल, अहिले पनि फेरि कता?
शुभश्रीमै।
बिहान सोधिने शुभश्री, दिउँसो सोधिने शुभश्री, अनि बेलुकी सोधे पनि शुभश्री, होइन के छ त्यहाँ?
बिहान जिमको लागि, दिउँसो अफिसियल मिटिङ, अनि अहिले चाहिँ पार्टीको लागि गएको।
हजुर, विभिन्न प्रायोजनका लागि, जस्तै विवाह तथा पार्टीका लागि पार्टी प्यालेस, गोष्ठी तथा सभाका लागि सेमिनार हलहरू, मल्टिजिम, साउना, ब्याडमिन्टन कोर्ट, स्विमिङ पुल, फ्यामिली रेस्टुरेन्टका साथमा पर्याप्त पार्किङको सुविधा, बुकिङ सुरु भइरहेको जानकारी गराउँदछौँ। शुभश्री प्यालेस प्राइभेट लिमिटेड, धनगढी 5 हसनपुर, 091-521-240।
ब्रेकपछि समाचारमा स्वागत छ। यसअघि हामीले प्रस्तुत गर्यौँ दसैँ तिहार लगत्तै सुदूरपश्चिममा भएको इन्धन अभावको असर। राष्ट्रिय गौरवका आयोजनामा पनि अधिकांश आयोजनाको इन्धन मौजदात सकिँदै 1,00,000 लिटर माग गरिएको रानी जमरालाई 12,000 लिटर मात्रै आपूर्ति। सधैँ निर्माण व्यवसायीलाई दोष दिएर पन्छिने सरकारी संयन्त्रद्वारा चालू आर्थिक वर्षका विकास योजनाहरूको सिमेटमा ढिलाइ, कतिपय योजना छनौट गर्न नै बाँकी, निर्माण व्यवसाय टेन्डरको पर्खाइमा, र अछामको तिमेलसिन गाविसमा छाउपडी गोठमा सुतेकी 21 वर्षीय किशोरीको मृत्यु, दिनभरि काम गरेर सुतेकी युवतीको मृत्यु रहस्यमय भएको प्रहरीको दावी। अब बाँकी खबर। धनगढीमा भएको फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि सुदूरपश्चिम 11 जितेको छ। आयोजक फारवेस्ट पशुपति युवा क्लबलाई 3-2 पराजित गर्दै सुदूरपश्चिम 11 उपाधिमाथि कब्जा जमाएको हो। आज धनगढी रङ्गशालामा भएको फाइनल खेलमा खेलको 10 मिनटमा मणिराम चौधरीले गोल गर्दै आयोजक टिमले अग्रता लिएको थियो। शनिबार दिउँसो धनगढी रङ्गशालामा 12,000 बढी दर्शकहरूका बीचमा भएको रोमाञ्चक उपाधि भिडन्तमा पहिलो गोल फारवेस्टले गर्दै अग्रता लियो। पहिलो हाफको 10 मिनटमा जर्सी नम्बर 11 मणिराम चौधरीले एक गोल गरे। पहिलो हाफको 33 मिनटमा जर्सी नम्बर 11 जीवन चौधरीले गोल गर्दै सुदूरपश्चिम 11 बराबरीमा ल्याए। पहिलो हाफमा 2 पहिलो कार्ड खाँदै 45 मिनटमा मणिराम चौधरीले मैदान छाडेपछि फारवेस्ट पशुपतिले 10 खेलाडीमा के खेल खेल्नु पर्यो। दोस्रो हाफको 20 र 42 मिनटमा सुदूरपश्चिम 11 विनोद केसीले गोल गरेपछि सुदूरपश्चिम 11 उपाधि जितेको हो। विजेता भएसँगै सुदूरपश्चिम 11 नगद 2,00,000 पाएको छ भने आयोजक टिम फारवेस्ट पशुपति युवा क्लबले 1,00,000 चित्त बुझाएको छ। यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी सशस्त्र प्रहरीका रामसिंह राणा, सर्वाधिक गोलकर्ता गोलकर्ता फारवेस्टका मणिराम चौधरी र उत्कृष्ट किपर सशस्त्र प्रहरीका भीम विक भएका छन्। तिनैजना खेलाडीले नगद 10,000 प्रदान गरिएको छ। विजयी खेलाडी र टिमलाई एक समारोहका बीच सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको छ। फारवेस्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका सुदूरपश्चिम क्षेत्रका डिआइजी विजयराज भट्ट, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह लगायतले सिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो। अब पालो श्रोता प्रतिक्रियाको लिएर आउँदैछन् सहकर्मी शिवराज भट्ट।
धनगढीमा ठाउँ ठाउँमा फोहोर नउठाइएको, फोहोरको डङ्गुर थुपारिएको बारे केही नगरवासीले यस्तो प्रतिक्रिया दिएका छन्।
म क्रिम चौधरी, क्याम्पस रोड। यो नगरपालिकाको मात्र जिम्मेदारी त होइन, होइन सरसफाइको लागि सबै आम नागरिकले आफ्नो टोल घर छिमेकको सरसफाइ हामीले आफैले गर्नुपर्छ र नगरपालिकाले जुन चालिराखेको छ त्यसलाई सहयोग गर्नुपर्छ। अनि मात्र सरसफाइ अनि हरेक नागरिकले आफ्नो टोल बस्तीलाई ध्यान दिनुपर्छ। र अर्को कुरा प्लास्टिक कुराहरू छ, यो प्लास्टिक प्रयोग नगरिकन यसमा चाहिँ सरकारले अथवा नगरपालिकाले यसलाई ब्यान्डेज लगाइकन यसको सत्तामा कागजको झिल्लीहरू प्रयोग गरेको खण्डमा राम्रो हुन्छ। टोल बस्तीमा पनि जनचेतना फैलाउनु त्यतिकै नै आवश्यक छ। अनि मात्र नगरपालिका अथवा उपमहानगरपालिका जस्तो चाहिँ हुन्छ र यसमा सबै नागरिक समाजको र आम पब्लिकको मुख्य जिम्मेवारी हुन्छ।
क्याम्पस चौकका क्रिम चौधरी मात्र होइन, धनगढीको चौराहाका डम्बर धामीले पनि फोहोर व्यवस्थापनको जिम्मा प्रत्येक नागरिकको भएकाले उपमहानगरपालिकालाई मात्रै दोष दिन नमिल्ने प्रतिक्रिया दिनुभएको छ।
मेरो नाम डम्बर धामी। यो नगरपालिकाले त यहाँ खासै त्यति चासो ल्याए देखिँदैन। तपाईँको एफएम आएपछि हिजो अस्ति चाहिँ हल्का सभा गरिरहेको छ। फोहोरको डङ्गुरहरू त माथि त्यस्तै छन्। अझ फेरि राति राति सबै यहाँ नदेखेर सबै फालिदिन्छ। नगरपालिकाको मुख हेरेर मात्र हुँदैन, सरसफाइ त हामीले आफैले गर्ने हो, घरदेखि नै गर्ने हो। अब मान्छेको जनचेतना त्यस्तो छैन, जहाँ फोहोर छ त्यहाँ फोहोर फालिहाल्छन्।
यस्तै दशैं तिहार लगत्तै भएको इन्धन अभाव र ट्याङ्करको सिन्डिकेटको खबर सुनेपछि शिक्षक कमल जोशी भन्नुहुन्छ, भारु 500 र 1000 नोटकै खारेजी गर्ने नरेन्द्र मोदी पनि राजनीति नै गर्छन्। सामान्यतया सिन्डिकेटको अन्त्य गर्न नसक्ने हाम्रा नेताहरू पनि राजनीति नै गर्छन्। देश बनाउने अभिभावक लिएकाहरूमा इच्छा शक्तिको कमी भयो भने जनताकै हरिबिजोग हुने त हो नि। दीपक पाठकको विचारमा आयल निगमको ढुवानीमा लगाइएको सिन्डिकेटको जनताले विरोध गर्नुपर्छ। र राज कठाइत भन्नुहुन्छ, सरकार भन्दा पनि सिन्डिकेट लगाउनेहरू ठुला दादा हुन् कि, नत्र किन सक्दैन सरकार सिन्डिकेट तोड्न। तपाईँ पनि समसामयिक घटनाक्रम, हाम्रो समाचार र कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउन सक्नुहुन्छ। तपाईँ आफ्नै आवाजमा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो समाचार शाखाको टेलिफोन नम्बर 0915267701 फोन पनि गर्न सक्नुहुन्छ।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
आवश्यकता यस ब्रोडभिजन इन्टरनेसनल एकाडेमी धनगढी 3 चटकपुरका लागि तपसिल बमोजिमका शिक्षकहरूको आवश्यकता परेको हुँदा यही मङ्सिर 6 गतेभित्र योग्यता पुगेका उम्मेद्वारले विद्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। तपसिल विज्ञान शिक्षक प्रावि तह 1 आवश्यक योग्यता आइएससी वा सो भन्दा माथि, अङ्ग्रेजी शिक्षक प्रावि तह 1 आवश्यक योग्यता आइए वा सो भन्दा माथि, परीक्षाको किसिम लिखित र कक्षा अवलोकन। थप जानकारीका लागि ब्रोड भिजन इन्टरनेसनल एकाडेमी धनगढी 3 चटकपुर सम्पर्क नम्बर 0914164684।
के तपाईँलाई सटर भाडामा चाहिएको छ? धनगढी चटकपुरमा रहेको दिनेश एग्रो सेल्स डिपोको भवनमा एउटा सटर खाली रहेको हुँदा इच्छुकले तुरुन्तै सम्पर्क राख्नुहोला।
सम्पर्क दिनेश एग्रो इन्डस्ट्रिज चटकपुर धनगढी 0914164492 र 98584424312 रविलाल डाङ्गी।
नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीको धान खरिद सम्बन्धी सूचना। प्राथमिक खरिद समिति कैलालीको मिति 2073 कार्तिक 30 गतेको निर्णय अनुसार नेपाल खाद्य संस्थानले यस जिल्लाको धनगढी, मोहनपुर, टिकापुर, सत्ती, भजनी तथा जोशीपुर क्षेत्रमा खरिद केन्द्रबाट फ्रेस मोटा धान प्रति क्विन्टल 1950 का दरले मिति 2073 मङ्सिर 1 गतेदेखि खरिद गर्ने भएकोले सम्बन्धित सबै कृषकहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढी कैलाली।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको उपभोक्ताहरूमा अनुरोध। यस कर्पोरेसनको धनगढी कार्यालयमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको 7 मागलाई पुग्ने गरी 1,00,000 क्विन्टल नुनको मौजदात रहेकाले नुनको अभाव हुने अथवा मूल्य वृद्धि हुने जस्ता निराधार भ्रममा नपर्न हुन सम्पूर्ण उपभोक्ता वर्गहरूलाई हार्दिक अनुरोध गर्दछौ। केशव प्रसाद पाण्डे, सहायक महाप्रबन्धक, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, क्षेत्रीय कार्यालय धनगढी। मोबाइल 9858420285।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर आज शनिबार। अब प्रस्तुत छ साप्ताहिक स्तम्भ स्रष्टा र सिर्जना।
आजको स्रष्टा र सिर्जना कैलालीका साहित्यकारहरूले सुरु गरेको पलेटी कार्यक्रम प्रति केन्द्रित छ। भुइँमा चकटी अनि पलेटी कसेर बसेपछि सुरु हुन्छ ओजस्वी गजलहरूको प्रहार। कम्तीमा 10-12 जना साहित्यकारहरू कुनै एकको घरमा जान्छन्। त्यहाँ भुइँमा बसेर गीत, गजल अनि कविता सुन्ने क्रम सुरु हुन्छ। यो क्रम 2 चल्छ। जुन स्रष्टाका घरमा पलेटी कसेर बसिन्छ त्यहाँको खानपानको सबै व्यवस्था पनि उनैले गर्छन्। हरेक महिनाको अन्तिम शनिबार गर्ने गरी कैलालीका स्रष्टाहरूले पलेटी कार्यक्रम सुरु गरेका हुन्।
धोका र षड्यन्त्रको जाल भएको छ जिन्दगी, समुद्रमा उठ्ने लहर र छाल भएको छ जिन्दगी, बाँच्न पनि भयभीत छु, सन्तासमा बाँचिरहेछु, तातो गोरी फ्याक्ने बन्दुकको नाल भएको छ।
गएको कार्तिक महिनाको अन्तिम शनिबार धनगढीको तारानगरका साहित्यकार तुलसी शर्माको घरको माहौल निकै भिन्न थियो। साहित्यकार तारा पल्लवीको घरबाट असोजको अन्तिम शनिबारदेखि सुरु भएको पलेटी दोस्रो महिना शर्माको घरसम्म पुगेको हो। पलेटीमा युवा गजलकार तेज पुरुषले गजलको सुरुवात गरे।
धेरै माया गर्नु छातीमा टाँसेर राख्नु मेरो याद आइदिनेछ बालक भएर अनि फर्की आउनेछु भयानक भएर तब त्यो जिन्दगी रङ्गमञ्च हुनेछ जब म प्रवेश गर्नेछु नाटक भएर अनि फर्की आउनेछु भयानक भएर।
पोलिटिको मधुरता थप गहिराईमा प्रवेश गर्दै जाँदा हालै एकल साहित्य साँझ कार्यक्रमको आयोजना गरेर चर्चामा रहेका साहित्यकार जनक रसिकको मुक्तकको फोहरा यसरी फुट्यो।
सुरहरू थन्किएर बसेका छन् कतै, शब्दहरू भुमरीमा खसेका छन् कतै, को होला र दिलको आलाप बुझ्ने सहरमा मनहरू मनबाटै खसेका छन् कतै।
धेरै साहित्यिक मनहरूको उपस्थितिमा युवा गजलकार डिल्लीराज ओझा समर्पणले पनि गजल सुनाएपछि पलेटी थप आनन्दित महसुस हुँदै गयो।
भलो कसरी हुन्छ तिम्रो त्यो गतिले, हो तिमी बिग्रेका हो आफ्नै मतिले, बा आमाको नाक कटायो भन्छन् गल्ली चोकहरूमा भेट्ने जतिले, भलो कसरी हुन्छ तिम्रो त्यो गतिले।
सबैले नेपाली भाषामा आफ्नो गजल कविता र अन्य रचना वाचन गरिरहेका बेला पलेटी कसेर बसेका साहित्यकार तीर्थराज भट्ट मलिनले डोटेली भाषामा गजल सुनाए।
तैली थपी मैना चढी सुधी कि कप्पाली, मन कि रहड मनै खडी सुधी कि कप्पाली, यही जमना आग लागली सुल्टु बोल्लोइन हुनु बाउला सिमरी धेकाउना तडी, सुधी कि कप्पाली तैलै थपी मैना चढी सुधी कि कप्पाली।
युवा गजलकार एकगिरा जोशी र हेम मिश्रले पनि पलेटी कार्यक्रममा गजल वाचन गर्दै साहित्यिक माहौललाई थप तताए।
तिमी बन्दुक उठाऊ म कलम उठाउँछु, तिमी सके जति दौड म कदम उठाउँछु, उठाऊ तिमी जे जे जति उठाउन सक्छौ, उठाउँछु म भने सधैँ विवेक र गम उठाउँछु।
तिम्रो मन त भरै क्यार झोली बाँकी नै छ, रङ्गी चङ्गी बनाइ लिने डोली बाँकी नै छ, भन्छौ तिमी सरी सके तिम्रो मनको मझेरीमा, हात हल्लाई बिदाई माग्ने बोली बाँकी नै छ।
युवा साहित्यकार कलावती उपाध्यायले पनि पछिल्लो समयमा भित्रिएको पश्चिमा संस्कृतिलाई तिखो व्यङ्ग गर्दै गजल वाचन गरिन् भने तारा पल्लवीले पनि गजल वाचन गरिन्।
छाडेछन् देउडा भाका पपले बिगार्यो, बाली ढुङ्ग्री हराएछन् टपले बिगार्यो, कति राम्रा दौरा सुरुवाल गुन्यो चोली झनै, मिनिस्कर्ट र फाटेका प्यान्ट रफले बिगार्यो,
देख्दै नदेखे सपना साकार हुँदैन, कोसिस गर्नेको कहिल्यै हार हुँदैन, देख्दै नदेखे सपना।
युवा स्रष्टाहरूको रचना वाचन निकै उत्साहपूर्वक सुनिसकेपछि सुदूरपश्चिमाञ्चल साहित्य समाजकी उपाध्यक्ष हेमन्ती जोशी र सुदूरपश्चिमाञ्चल गजल मञ्चका पूर्व अध्यक्ष टोपेन्द्र शाहले पनि आफ्नो गजल सुनाउने मौकाको भरपूर सदुपयोग गरे।
घाउ जिन्दगीको अनायासै डुबाइदियो नाउ जिन्दगीको, निराशा भो बसन्तको प्रहरले मन किन किन, हार्न मात्र सिकाउँदैछ दाउ जिन्दगीको,
हुँदैन भाषणले कामले देश रचाउन लागौ अब, सुन्दर शान्त देश हाम्रो बचाउन लागौ अब।
सुदूरपश्चिमाञ्चल साहित्य समाजका पूर्व अध्यक्ष तथा संस्कृति कर्मी पदमराज जोशी र कवियत्री फाल्गुना दाहालले पनि छन्दमा कविता सुनाउँदै साहित्यिक मनहरूबाट गुवाई गुवाई पाए।
लोक बोकिकन मेरो दिव्य हिमाल रम्दछ अझै सानन्द छाइकन,
आयो आज यहाँ सबैजना अहो माया प्रीति गासन, जान्छौ एकछिनमा सबैजना अहो
सबै साहित्यकारहरूले रचना वाचन गरिसकेपछि पलेटी कार्यक्रमको दोस्रो श्रृङ्खलाकी आयोजक साहित्यकार तुलसी शर्माको पालो आयो। शर्माले आफ्नै घरमा साहित्यकारहरूको स्वागत गर्दै कविता वाचन गरिन्।
दिल्ली एक सुन्दर सहर थियो, गाडी धुने र गेट गेटमा उभिने गोर्खालीको त्यहाँ भिड थियो, अपमानको त के कुरा बाँच्नै मुस्किल थियो, सबै सहेर पेट पाल्नै पर्ने गोर्खालीको बाध्यता थियो।
कैलालीमा साहित्य साधनामा सक्रिय साहित्यकारहरूले असोजको महिनादेखि महिनाको अन्तिम शनिबार पलेटी कार्यक्रम सञ्चालन गर्ने अभियानको सुरुवात गरेका हुन्। साहित्यकार टीएन जोशी,
नयाँ प्रतिभाहरूलाई समेत समाहित गरेर आफ्ना प्रतिभाहरू देखाउने र एउटा जमघटको एउटा खाँचो थियो के, अब प्रत्येक महिना कम्तीमा एउटा साहित्यकारको घरमा यसरी एउटा आत्मीयता पनि बढ्ने र अर्को आफ्नो प्रतिभा जुन व्यक्तित्व विकासका लागि पनि यसले मदत पुर्याउने र नयाँ नयाँ रचनाहरू जे प्रतिभा छ त्यो प्रतिभा देखाउने किसिमको यो कार्यक्रम हो।
पलेटीमा जमघट भएका साहित्यकारहरूले सिर्जना सुनाउने र यस क्षेत्रको कला संस्कृतिको जगन्नाका विषयमा छलफल पनि गर्दै आएका छन्। जसले युवा साहित्यकारहरूलाई साहित्य क्षेत्रमा लाग्न थप हौसला दिएको छ भने यहाँको कला संस्कृतिको जगन्ना पनि हुने विश्वास लिइएको छ। दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
अब केही खबर संक्षेपमा. धनगढीमा वेस्टर्न इन्टरनेसनल बिजनेस स्कुलले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ. प्रबन्ध निर्देशक शैलेन्द्र प्रकाश सिंहको सभापतित्वमा भएको कार्यक्रममा कैलाली क्षेत्र नम्बर 6 का सांसद पुष्करनाथ ओझाको प्रमुख अतिथि रहनुभएको थियो. यस्तै सचिन मेमोरियल ब्लड डोनेसन क्याम्प र रोटरी एक्ट क्लब अफ धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरेको छ. उक्त कार्यक्रममा 15 जनाले रक्तदान गरेको तेज पार्कीले जानकारी दिनुभयो. र नेपाल नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला सङ्घ धनगढी उपमहानगरपालिका 12 को वडा भेला सम्पन्न भएको छ. यस्तै भेलाले जौकला रोकाएको संयोजकत्वमा 11 सदस्यीय एउटा कमिटी पनि गठन गरेको छ. अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक. दसैँ तिहार लगत्तै सुदूरपश्चिममा भएको इन्धन अभावको असर. राष्ट्रिय गौरवका आयोजनामा पनि अधिकांश आयोजनाको इन्धन मौजदात सकिँदै 1 लाख लिटर माग गरिएको रानी जमरालाई 12,000 लिटर मात्रै आपूर्ति. सधैँ निर्माण व्यवसायीलाई दोष दिएर पन्छिने सरकारी संयन्त्रद्वारा चालु आर्थिक वर्षका विकास योजनाहरूको इस्टिमेटमा ढिलाइ. कतिपय योजना छनौट गर्न नै बाँकी. निर्माण व्यवसायी टेन्डरको पर्खाइमा. असामको तिमिलसेन गाविसमा छाउपडी गोठमा सुतेकी 21 वर्षीय किशोरीको मृत्यु. दिनभरि काम गरेर सुतेकी युवतीको मृत्यु रहस्यमय भएको प्रहरीको दावी. र सुदूरपश्चिम 11 धनगढीमा भएको फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको 2 संस्करणको च्याम्पियन आयोजक फारवेस्ट पशुपति युवा क्लब 3-2 पराजित.
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त. साँझ 6:30 आजको खबर सकियो. हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ. नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला. अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु. नमस्कार, शुभ साँझ.
मलाई पर्खेर बस्नुभएका साथीलाई धेरै धन्यवाद. म राजेश हमाल, नयाँ अङ्कका साथ